SBS नेपालीमा तपाईलाई स्वागत छ। हामीसँग आफ्नो सम्बन्ध गाँस्नुहोस्। अस्ट्रेलियाली समाचार र थुप्रै महत्त्वपूर्ण विषयवस्तुहरू नेपाली भाषामा सुन्नुहोस्। प्रत्यक्ष रेडियो प्रसारण र हाम्रा पोडकास्टहरू मार्फत समुदायका गतिविधिहरू बारे जानकार रहनुहोस्। तपाई जहाँ भए पनि घरको आभास पाउन SBS रेडियो एप आजै डाउनलोड गर्नुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online, and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, आज विक्रम सम्बत 2078 साल मङ्सिर 9 गते तदनुसार नोभेम्बर 25 तारिक बिहिबारको एसपीएस रेडियोको नेपाली कार्यक्रममा म सुनिता पोखरेल हार्दिक स्वागत गर्दछु। आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसपीएस नेपाली गुरिङ्गाई राष्ट्रका कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको कार्यक्रमका विषयवस्तुहरूतर्फ ध्यान केन्द्रित गरौँ। आज 25 नोभेम्बर अर्थात् अब आजको दिनदेखि 10 डिसेम्बरसम्मको 16 दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाइरहँदा लैङ्गिक हिंसाका विरूद्ध के कस्ता जनचेतनामूलक कार्यक्रमहरूको आयोजना हुँदैछन्, साथै अस्ट्रेलियामा रहेका नेपाली समुदायका महिलाहरूको लैङ्गिक हिंसाका सम्बन्धमा प्रस्तुत विचारहरू प्रस्तुत गर्नेछौँ कार्यक्रममा। नेपालमा अहिले जारी रहेको 12 जनगणनाको आज अन्तिम दिन र नेपाल संवाददाता सेवा भट्टराईले केन्द्रीय तथ्याङ्क विभागका उपनिर्देशक हेमराज रेग्मीसँग जनगणना कार्यक्रमका बारेमा गर्नुभएको कुराकानी प्रस्तुत गर्नेछौँ। त्यस्तै 8 दशकसम्म रहस्यको गर्भमै रहेको एक पहिचानविहीन शवले अन्तत आफ्नो हराएको नाम फिर्ता पाएको सम्बन्धी रिपोर्ट पनि लिएर आएका छौँ। त्यस्तै कार्यस्थलीय भेदभाव भनेको के हो भन्ने सम्बन्धमा एक विस्तृत रिपोर्ट सुन्नेछौँ। सहकर्मी दिनेता रिसालबाट समयले साथ दिए, गीत सङ्गीत त छँदैछ। तर अब अहिले भने पालो भएको छ आजको पछिल्लो एसपीएस समाचार सुन्ने। आजका प्रमुख समाचारहरूमा अस्ट्रेलियाली रक्षा बलले आदिवासी समुदायलाई जबरजस्ती खोप लगाएको भन्ने आरोपको नर्दर्न टेरिटरी सरकारद्वारा खण्डन, अस्ट्रेलियाको अस्थायी भिसामा रहेका आप्रवासीहरूलाई राहत दिने मनसायले भिसा व्यवस्थामा बदलाव र नेपालमा COVID-19 खोप पर्याप्त रहेकाले यसको वितरणमा तीव्रता दिइने भनाई। अब समाचार विस्तारमा। अस्ट्रेलियाली सुरक्षा बल ADF-ले आफूले नर्दर्न टेरिटरीका आदिवासीहरूलाई बलपूर्वक COVID-19 विरुद्धको खोप लगाएको भन्ने आरोपको खण्डन गरेको छ। सामाजिक सञ्जालका पोस्टहरूमा संक्रमित आदिवासी एभरिजिनल मानिसहरूलाई उनीहरूको इच्छा विपरीत क्वारेन्टिनमा बस्ने सरकारी स्थानहरूमा लगिएको आरोप लगाइएको छ। परम्परागत मालिकहरूको एक समूहले ADF-का अधिकारीहरूले मानिसहरूलाई जबरजस्ती लडाएर खोप लगाएको आरोप लगाएको छ। उक्त दावीहरूलाई गलत सूचनाका रूपमा व्याख्या गर्दै प्रदेशका मुख्यमन्त्री माइकल गर्नरले सुरक्षा बलले पृथ्वीकै सबैभन्दा पुरानो जीवित संस्कृतिको संरक्षण गर्ने प्रयास गरिरहेको बताएका छन्।
I know there are ridiculous, untrue rumors about the ADF's involvement. They aren't carrying weapons, they are carrying fresh food for people. So I urge people not to worry about the insane, unhinged stuff that's spreading online. 99.99% of the BS that's flying around the internet about the territory is coming from flogs outside the territory, mostly America, Canada, and the UK. People who have nothing better to do than make up lies about us because their own lives are so small and so sad.
नर्दर्न टेरिटोरीमा आज एक COVID-19 संक्रमण पाइएको छ र संक्रमित बिन्जारीकै किशोर अवस्थाको व्यक्ति भएको र पहिले संक्रमितको नजिकको सम्पर्कमा आएको व्यक्तिको रूपमा हेरिएको थियो। अहिलेसम्म पछिल्लो मामिलाहरूमा 52 जनामा संक्रमण भेटिएको छ। अस्ट्रेलियाका अन्य स्थान मध्ये राजधानी एसीटीमा 8 नयाँ संक्रमण दर्ता गरिएको छ, जुन एक हप्ता यताकै सबैभन्दा कम संख्या हो। न्यू साउथ वेल्समा 276 संक्रमण पाइएकोमा विक्टोरियामा 1,254 संक्रमण र यसका कारण 4 जनाको मृत्यु भएको छ। विक्टोरियामा 12 वर्षमाथिका 90% पूर्ण मात्राको खोप लगाइसकेका छन्। यसैबीच खोप अनिवार्यताको नियम लागू गर्दा धेरै खुद्रा व्यवसायहरूमा ग्राहकहरूबाट दुर्व्यवहार हुने गरेको खुद्रा व्यवसायहरूको संघले ध्यानाकर्षण गराएपछि राज्यका प्रिमियर ड्यानियल एन्ड्रुजले उक्त व्यवहारको निन्दा गरेका छन्।
Yeah, that's not appropriate. Simply not appropriate for anybody to be abused or treated that way at work. And I would simply say that, you know, people are doing their job, they're working as hard as they can, playing their part to keep us safe, and no one should be treated that way. Those who are showing you to your table or those who are checking you in at a retail facility, they don't make the rules and they didn't create the virus. They're just doing their job and they should be treated fairly and they should be treated properly.
अध्यागमन मन्त्री एलेक्स हकले सरकारी कोविड 19 पछिको आर्थिक सुधारको योजना अन्तर्गत आप्रवासी दक्ष कामदारहरूलाई अस्ट्रेलियामा बस्न र काम गर्न सहज बनाउन लागिएको बताएका छन्। उनका अनुसार नयाँ भिसामा गरिएका परिवर्तनको लक्ष्य विद्यमान अस्थायी सिप अभाव उपवर्ग 482 भिसा धारकलाई स्थायी बसोबासका लागि पहुँचमा सुधार गर्नु हो। त्यसै गरी उपवर्ग 457 भिसा धारक जसले उमेरको आवश्यकता पूरा गर्दैनन् उनीहरूको सहयोगका लागि पनि भएको बताए। सरकारले दक्ष क्षेत्रीय भिसा धारकहरूको भिसा पनि विस्तार गर्ने भएको छ। यस अन्तर्गत 489, 491 र 494 भिसा वाहकहरू पर्दछन्। त्यसै गरी हाल अस्ट्रेलियामा नरहेका तर आगामी जनवरी 1 देखि 30 जुन 2022 बीचमा भिसा म्याद समाप्त हुन लागेका पर्यटक भिसा वाहकलाई पनि शुल्क मिनाहा गर्ने निर्णय भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले उनको सरकारको धार्मिक भेदभाव सम्बन्धी विधेयकले विद्यार्थी एवं विद्यालयका कर्मचारीमाथि लैङ्गिकताका आधारमा छुट्टै व्यवहार गर्न नदिने बताएका छन्। विवादास्पद उक्त विधेयकको कुरा सन् 2017 समलिङ्गी विवाह सम्बन्धी सर्वेक्षणका क्रममा पहिलो पटक उठाइएको थियो र प्रधानमन्त्री मोरिसनले आज बिहान संशोधित विधेयक संघीय संसद समक्ष प्रस्तुत गरेका छन्। अहिले समलिङ्गी शिक्षक तथा विद्यार्थीहरूलाई सुरक्षा प्रदान गर्ने किसिमले लैङ्गिक विभेद सम्बन्धी कानूनलाई संशोधन गर्न गठबन्धनलाई दबाव आउन थालेको छ। धार्मिक विद्यालयहरूमा उनीहरूमाथि हुने दुर्व्यवहारलाई लिएर चिन्ता व्यक्त गरिँदा कानून परिवर्तन गर्नुपर्ने आवाज पनि उठ्न थालेको हो। प्रधानमन्त्री मोरिसनका अनुसार सो विधेयकले धार्मिक विद्यालयहरूले धार्मिक आस्था राख्ने कर्मचारीहरूलाई नियुक्त गर्न पाउने बताएका छन्।
Nothing in this bill, I stress, Mr. Speaker, nothing in this bill allows for any form of discrimination against a student on the basis of their sexuality or gender identity. You won't find it, anything of that nature in this bill. Mm-hmm. Such discrimination has no place in our education system.
So, धार्मिक विभेद सम्बन्धी विधेयक अब सेनेटमा पठाइनेछ। स्वतन्त्र सांसद एन्ड्रु विल्कीले लिबरल सांसद ब्रिजेट आर्चरको आफ्नो पार्टीको निर्णय विपरीत राष्ट्रिय अखण्डता सम्बन्धी विधेयकको समर्थन गर्ने निर्णयलाई साहसीपूर्ण कदमको संज्ञा दिँदै आफ्नो 11 वर्षको संसद अनुभवमा पहिलो पटक देखेको बताएका छन्। सांसद आर्चरले स्वतन्त्र सांसद डाक्टर हेलेन ह्यान्सले आफूद्वारा प्रस्तुत उक्त प्रस्तावको बारेमा छिटो बहस गर्न गरेको मागको समर्थन गरेकी थिइन्। एन्ड्रु विल्कीले आर्चरलाई एक नायकको उपमा दिएका छन्।
To cross the floor for the sake of integrity. She's a hero. There's one man standing in the road. One man, Scott Morrison. Stop being pig-headed, swallow your pride, and to let an integrity agency be debated, and let's legislate it before Christmas.
सांसद ब्रिजेट आर्चरले लेबरसँग मिलेर उक्त प्रस्तावको पक्षमा मत हालेकी थिइन्, जससँगै प्रस्तावको पक्षमा 66 मत परेको थियो भने विपक्षमा 64 मत आएको थियो। तर उक्त प्रस्ताव अगाडि नबढ्ने भएको छ किनकि यसका लागि पूर्ण बहुमत अर्थात 76 मत प्राप्त हुनुपर्ने थियो। यसका बारेमा स्वतन्त्र सांसद हेलेन ह्यान्सले भनिन्।
We were prevented by an undemocratic technicality. The Prime Minister and the government are standing in the way now of not only the will of the people, but the will of the Parliament. This is an extraordinary moment, I think, in the history of the House of Representatives.
घर धुरीहरूले सन् 2024 यसमा विद्युत महसुलमा $77 कम तिर्नुपर्ने आशा राख्न सक्ने देखिएको छ। यस्तो किसिमको नवीकरणीय ऊर्जाको सस्तो किसिमको नवीकरणीय ऊर्जाको प्रयोग उपभोक्ताहरूसम्म पुगेपछि सन् 2017 यताकै सबैभन्दा कम विद्युत महसुल तिर्नुपर्ने हुन सक्ने भएको हो। अस्ट्रेलियाको ऊर्जा बजार सम्बन्धी परिषदको नयाँ तथ्याङ्कले वार्षिक घरेलु विद्युत महसुलको ढाँचालाई हेरेर निर्माण गर्ने रिपोर्टबाट आगामी 3 वर्षसम्मको विद्युत मूल्यको जाँच गर्दछ। उक्त रिपोर्टले सो समयावधिमा थोक मूल्यमा कमी आउने र धेरै क्षेत्रमा वातावरणीय खर्च पनि कम हुँदा विद्युत मूल्यमा पनि कमी आउने देखाएको हो। कार्यक्षेत्रमा महिलाहरूको उपस्थिति बढाउन वृहत नीति सुधारको आवश्यकतामा जोड़ दिँदै लेखिएको खुल्ला पत्रमा जुली बिशप, लुसी टर्नबुल र स्याम मस्टेन सहितको हस्ताक्षर रहेको छ। अस्ट्रेलियन फाइनान्सियल रिभ्यूमा बिहिबार प्रकाशित उक्त खुल्ला पत्रमा आगामी निर्वाचनमा लैंगिक मुद्दालाई उठाउन आग्रह गरिएको छ। बाल स्याहार, प्राथमिक बाल शिक्षा, घरेलु हिंसा, आर्थिक सुरक्षा र नेतृत्व लगायतका क्षेत्रमा रहेका समस्याहरूलाई उठान गरिनुपर्ने उनीहरूको भनाइ छ। उनीहरूले विश्वव्यापी रूपमा पहुँचयोग्य बाल स्याहार र प्राथमिक शिक्षा, 26 हप्ताको सरकारी भुक्तानी सहितको सुत्केरी विदा, घरेलु हिंसामा परेकाहरूलाई 10 दिन विदा र घरेलु हिंसा पीड़ित र वृद्ध महिलाहरूका लागि संकटकालीन वासस्थानको व्यवस्था हुनुपर्ने नीति ल्याइनुपर्ने माग गरेका छन्। अब नेपालतर्फ लागौं, जहाँ बुधबारसम्मको 24 घण्टाको अवधिमा कोरोना भाइरसका 305 संक्रमित पाइएको छ भने 4 जनाको संक्रमणका कारण मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा अहिले सक्रिय संक्रमितहरूको कुल संख्या 7,369 रहेको छ। त्यस्तै अहिलेसम्म 11,513 जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। यसैबीच सरकारले COVID-19 खोप वितरणलाई थप तीव्रता दिने बताएको छ। यस अन्तर्गत पुष मसान्तसम्म लक्षित समूह का 2/3 र वैशाख मसान्तभित्रमा सबैलाई खोप उपलब्ध गराउने लक्ष्य सरकारको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले बीबीसी नेपालीसँग कुरा गर्दै अहिले यथेष्ट खोप रहेकाले खोप अभियानलाई तीव्रता दिन स्थानीय सरकार लाग्नुपर्ने बताएका छन्।
प्रदेशको स्तरमा र अहिले चाहिँ केन्द्रको स्तरमा भएको भ्याक्सिनको मौजदातलाई हेऱ्यो भने चाहिँ हामीसँग करिब 53 लाख भ्याक्सिन चाहिँ हामीसँग मौजदातमा छ। भ्याक्सिनहरू क्रमशः जिल्लाहरू हुँदै चाहिँ पालिकाहरूमा गइरहेको पनि अहिले दिनौँ त्यो चुप प्रक्रिया पनि चलिरहेको छ। हामी भ्याक्सिन उपलब्ध गराउँछौँ र हामीले रणनीतिहरू यहाँबाट दिन्छौँ, त्यसको लागि आवश्यक पर्ने स्रोतहरू पनि परिचालन गरिसकेका छौँ र अब अभियानहरू सञ्चालन गर्ने हो कि नियमित खोप केन्द्रमा राखेर चाहिँ खोप चाहिँ सञ्चालन गर्ने हो कि भन्ने कुरा चाहिँ प्रदेशले र स्थानीय
फ्रान्सेली अधिकारीहरूका अनुसार दक्षिणी इङ्ल्याण्ड र उत्तरी फ्रान्स छुट्याउने इङ्ग्लिस च्यानल भनिने एटलान्टिक महासागरको एक भागमा दर्जनौ डुबेको घटनासँग सम्बन्धित 4 जनालाई पक्राउ गरिएको छ। मानव बेचबिखन कार्यमा संलग्न हुन सक्ने आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो। फ्रान्सबाट इङ्ल्याण्ड प्रवेश गर्ने समयमा एक बच्चा सहित 31 जना आप्रवासीहरू सवार रहेको रबरको सानो डुङ्गा पल्टिएको थियो। आप्रवासीहरू रहेको अहिलेसम्मकै खराब किसिमको यो दुर्घटना पश्चात युरोप र संयुक्त गणराज्यमा रहेको आप्रवासी नीतिलाई लिएर बहस हुन थालेको छ। उत्तरी फ्रान्सको काले क्षेत्रका मेयर नताशा भुसावाले युकेको आप्रवासी नीतिलाई दोष दिएकी छन्।
En fait, ce drame,
this tragedy, which is one too many, is the result of successive failures with regard to this migration policy, failures of Boris Johnson, which leaves no choice to our region to have to put in place resources because he doesn't have the courage to take it to himself to take responsibility and choose in his territory what kind of immigration he wants.
अब लागौं आजको खेलकुद समाचारतर्फ। सन् 2027 पुरुष रग्बी विश्वकप अस्ट्रेलियामा आयोजना हुने सम्भावना देखिएको छ। खेल सम्बन्धीको उच्च निकायले अस्ट्रेलियालाई रुचाइएको उम्मेद्वारहरूको सूचीमा राखेपछि सो सम्भावना देखिएको हो। अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका उक्त विश्वकप आफ्नो देशमा आयोजना गर्ने प्रतिस्पर्धामा रहेकोमा विश्व रग्बी परिषदले सन् 2031 प्रतिस्पर्धा अमेरिकामा हुने सक्ने संकेत गरेपछि सन् 2027 लागि भने अस्ट्रेलियालाई छानिने सम्भावना बढेको गरेको हो यसको बारेमा आधिकारिक घोषणा भने आगामी मे पछि मात्र आउनेछ सात हप्ता लामो खेल प्रतिस्पर्धाले 20 लाख बढी खेलप्रेमीलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ जसमध्ये 2 लाख अन्तर्राष्ट्रिय आगन्तुकहरू रहेका छन् र यसबाट 2 अर्ब 50 करोड डलर बराबरको आमदानीका साथ त्यसको अर्थतन्त्रमा टेवा पुर्याउने देखिएको छ अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 86 रुपियाँ 45 पैसा 72 अमेरिकी सेन्ट र 64 युरो सेन्ट प्राप्त हुनेछ अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण पर्थमा अधिकतम तापक्रम 34 डिग्रीका साथ दिनभर घाम लाग्नेछ आंशिक बदली हुने एडिलेडमा तापक्रम 21 डिग्री रहनेछ 19 डिग्री अधिकतम तापक्रमका साथ मेलबर्नमा भने वर्षा र हुरी चल्ने होबार्टमा बादल लाग्दै 18 डिग्री अधिकतम तापक्रम रहनेछ भने वर्षा र आँधीको सम्भावना रहेको क्यानबेरामा अधिकतम तापक्रम 17 डिग्री रहनेछ वलङ्गङमा 19 डिग्री अधिकतम तापक्रमका साथ हुरी चल्ने र पानी पर्नेछ न्युकासलमा पनि आँधीको सम्भावनाका साथ पानी पर्ने र अधिकतम तापक्रम रहनेछ 23 डिग्री त्यस्तै मौसम रहने ब्रिस्बेनमा 27 डिग्री अधिकतम तापक्रम रहनेछ केन्समा वर्षा र 33 डिग्री र अन्त्यमा डार्विनमा तापक्रम 34 डिग्रीसम्म उक्लदै आँधीका साथ पानी पर्ने सम्भावना रहेको छ यसका साथ आजको एसपीएस समाचार यति नै
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ
यो पहिलो विश्रामपछि फेरि पनि स्वागत छ एसपीएस रेडियोको नेपाली कार्यक्रममा म सुनिता पोखरेलको साथमा हुनुहुन्छ र अब फटाफट चाहिँ धेरै विषयवस्तुहरू रहेका छन् त्यसैले धेरै गफ नगरिकन कार्यक्रममा प्रस्तुत हुने विषयबारे नै फेरि एकपटक छोटकरीमा जानकारी लिइहालौँ होइन अब आज अब 25 नोभेम्बर र अब आजको दिनदेखि 10 डिसेम्बरसम्म यो 16 दिनको समयलाई चाहिँ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्यका लागि अभियानका रूपमा मनाउने गरिएको छ र आज अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको यो दिवसको अवसरमा चाहिँ हामी यसैसँग सम्बन्धित रहेर एउटा सामग्री प्रस्तुत गर्नेछौँ र नेपालमा अहिले जारी रहेको 12 जनगणनाको विषयमा पनि हामी केन्द्रीय तथ्याङ्क विभागका उपनिर्देशक हेमराज रेग्मीसँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी प्रस्तुत गरौँला त्यस्तै अर्को विषयमा चाहिँ अब एउटा 8 दशकसम्म चाहिँ पहिचानविहीन रहेको शब्दले अन्तत पहिचान पाएको सम्बन्धमा एउटा यो रोचक सामग्री पनि रहेको छ त्यसको बारेमा पनि कुरा गर्नेछौँ त्यस्तै अब कार्यस्थलमा हुने गरेको भेदभाव अथवा विभेद के हो र भन्ने बारेमा चाहिँ एउटा विस्तृत रिपोर्ट पनि हामीले एकैछिनमा प्रसारण गरौँला त्यस्तै अब समयले साथी गीत सङ्गीत हुन्छ भनेर त म पटक पटक भनि नै हाल्छु र अब कार्यक्रममा प्रस्तुत हुने कुनै पनि विषयमा तपाईँ आफ्नो प्रतिक्रिया जनाउन चाहनुहुन्छ भनेदेखि कार्यक्रम अवधिमा चाहिँ हामीलाई एसएमएस गर्न सक्नुहुनेछ 0429996263 0429996263 र अब भने अब अघिल्लो आइतबारको कार्यक्रममा प्रसारण भएको विषयलाई प्रति अलिकति ध्यान केन्द्रित गरौँ होइन अस्ट्रेलियामा चाहिँ पहिलो पटक नेपाली समुदाय र विद्यार्थीहरूमा मानसिक स्वास्थ्यको अवस्था साथै यस सम्बन्धी सहयोग पाउन के कस्ता अप्ठ्याराहरू रहेका छन् भन्ने सम्बन्धमा समुदायमा गरिएको अन्तर्क्रिया र त्यसको आधारमा अध्ययन अनुसन्धान थालिने सम्बन्धमा हामीले कुराकानी गरेका थियौँ र सो अध्ययनमा संलग्न 2 नेपाली भरत नेपाल र दिव्या श्री छेत्रीसँग सहकर्मी दिनिता रिसालले रिफ्लेक्सन अन चिन्ता नामको उक्त अध्ययन के हो र समुदायसँगको छलफलमा के कस्ता कुरा बाहिर आए भन्ने सम्बन्धमा कुरा गर्नुभएको थियो अब सुनौ सोही कुराकानीको यो छोटो अंश
हाम्रो नेपाली समुदायमा जे जति पनि मानसिक स्वास्थ्य सम्बन्धी के कस्तो समस्याहरू अथवा कस्तो इस्युजहरू छ त भनेर हामीले अलिकति अनुसन्धान गर्नेतिर हामी लागिरहेका छौँ र त्यसको लागि हामीले चाहिँ समुदायसँग कन्सल्टेसन गर्नको लागि रिफ्लेक्सन अनि चिन्ताबाट सुरु गरेको चाहिँ हाम्रो कम्युनिटीमा हाम्रो समुदायमा मेन्टल हेल्थको बुझाइ भनेको धेरै व्यापक नभएर खालि चिन्ता अथवा अहिले चलिरहेको वर्ड डिप्रेसन मात्रै हो कि अथवा त्योभन्दा कस्तो छ त भनेर हेर्नको लागि चाहिँ हामीले यो गरेको र बेसिकल्ली चाहिँ यो कन्सल्टेसन चाहिँ मेन्टल हेल्थ लिट्रेसी कस्तो छ भनेर चाहिँ अलिकति एक्सप्लोर गर्नलाई गरिएको यो कन्सल्टेसनबाट हामीले जुन जुन चाहिँ डाटाहरू पाएका छौँ, जे समुदायबाट जे कुराहरू आएको छ त्यसलाई समेटेर बल्ल अब बल्ल हामीले चाहिँ एउटा रिसर्चको डिजाइन गर्नेछौँ। त्यो भनेको चाहिँ समुदायसँगको सहकार्यमा गरिने रिसर्च डिजाइन हो।
कम्युनिटी मेम्बर्स, कम्युनिटी लिडर्स र हेल्थ प्रोफेसनलको ग्याप चाहिँ एकदमै धेरै देखियो। नेपाली कम्युनिटीले मेन्टल हेल्थ इस्युजलाई एक्जिस्ट गर्छ नै भन्न तयार हुनु भएन। ब्याकग्राउन्डमा चाहिँ त्यो हो, तर हामीलाई थाहा छ, हस्पिटल एडमिसनबाट थाहा छ, रिसर्च अरू रिसर्चको र नेपालमै भएको मेन्टल हेल्थ रिसर्चबाट पनि हामीलाई के थाहा छ भने नेपाली कम्युनिटीमा पनि मेन्टल हेल्थ इस्युज हुन्छ, एक्जिस्ट गर्छ र उपचार गरेपछि ठिक हुन्छ भन्ने कुरा थाहा छ। हामी के गर्न चाहन्छौँ त भने कम्युनिटीमा डिस्कसन गरेर कोही न कोही त मेन्टल हेल्थ इस्युज भएको मान्छे चिनेको छ, देखेको छ, आफ्नै परिवारमा होला, साथी होला, नभए पनि नोन पर्सन होला, भनेपछि त्योबाट हामी चाहिँ ग्राउन्ड अप हिसाबले जहाँ गयौँ भने कम्युनिटीलाई सर्भ गर्न सकिन्छ। र हाम्रो बुझाइ कहाँ छ त अहिलेसम्म हामीले रिफ्लेक्सन अन चिन्ता किन त भन्दा सामान्यतया हामी हाम्रो कन्भर्सेसन त्यहीँबाट सुरु हुन्छ, त्यस कारणले त्यही पोइन्टलाई एउटा स्टार्टिङ पोइन्ट बनाउने गरी एक्सप्लोरेसनको सुरुवात मात्रै हो होइन। यो त हामीले पहिलोचोटि स्कोपिङ कन्सल्टेसन कम्युनिटीसँग गरेका छौँ। अब एक्चुअल रिसर्च फाइन्डिङ्सहरू चाहिँ अब आउने दिनहरूमा गर्ने कुराहरू भयो।
र भरत नेपाल र दिव्याश्री छेत्रीसँग गरिएको पुरा कुराकानी त्यसै गरेर विस्तृतमा रिपोर्ट यो मानसिक स्वास्थ्य अवस्था नेपाली समुदायमा रहेको यो अवस्थाको बारेमा गरिएको अध्ययनका बारेमा विस्तृत रिपोर्ट तपाईँले हाम्रो वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। ठेगाना हो sps.com.au/nepali, त्यस्तै फेसबुक र ट्विटरमा @sps नेपालीमा। अब अर्को प्रसङ्ग, आठ दशकसम्म रहस्यको गर्भमै रहेको एक पहिचानविहीन शवले अन्ततः आफ्नो हराएको नाम फिर्ता पाएको छ। दोस्रो विश्वयुद्ध ताकाको एक अस्ट्रेलियाली युद्धपोत HMAS सिडनीको अवशेषमा भेटिएको एक पुरुषको शवले आफ्नो पहिचान प्राप्त गरेको हो। आधुनिक विज्ञान को सहायताले 80 वर्ष पहिचानविहीन बनेर अज्ञात नाविकको संज्ञा पाएको उक्त शव ब्रिस्बेनमा जन्मिएका 21 वर्षीय थोमस वेल्सबी क्लार्कको रहेको पत्ता लागेको हो। एक रिपोर्ट सहकर्मी कृष्ण पोखरेलबाट।
दोस्रो विश्वयुद्ध ताकाको एक अस्ट्रेलियाली युद्धपोत HMAS सिडनीको अवशेषमा भेटिएको एक पुरुषको शवले आफ्नो पहिचान प्राप्त गरेको छ। आधुनिक विज्ञानको सहायताले 80 वर्ष पहिचानविहीन बनेर अज्ञात नाविकको संज्ञा पाएको उक्त शव ब्रिस्बेनमा जन्मिएका 21 वर्षीय थोमस वेल्जबी क्लार्कको रहेको पत्ता लागेको हो। हर म्याजिस्ट्रेट अस्ट्रेलियन सिप सिडनी भने नै अस्ट्रेलियाली युद्धपोत डुबेको 80 वर्षपछि अवशेषहरूमा उक्त रहस्यमय शव भेटिएको थियो। उनी दोस्रो विश्वयुद्ध ताका उक्त पानी जहाजमा सवार 645 पुरुषहरूमध्येमा एक रहेको बताइएको छ। उनको पहिचान खुलेसँगै उनले प्रदान गरेको सेवा र योगदानको सम्झनाका लागि एक विशेष कार्यक्रम गरी सम्मान प्रकट गरिएको छ, जसमा अस्ट्रेलियन नौसेनाका भाइस एडमिरल माइकल न्युननको पनि उपस्थिति रहेको थियो।
Today we pay our respects to Thomas Wellsby Clark and after 80 years we return him the dignity of his name. We remember his service and those who served beside him, lest we forget.
डाक्टर ली लाहेन एकमात्र जीवित आफन्त हुन् जसले थोमस वेल्जबी क्लार्कको अनुहार देखेकी छन्। उनी भन्छन् कि क्लार्कको पहिचानको समाचार बाहिरिएपछि उनी निकै खुसी बनेकी छन्।
He came and held me as a little baby. So that's a very pleasurable thought because I don't think anyone else is alive now who knew Tom sort of eye to eye.
त्यसो भए के यो रहस्यको अन्त्य भएको हो त? आजभन्दा 80 वर्ष अघि दोस्रो विश्वयुद्धका क्रममा HMAS सिडनी नामको जुन पानी जहाजमा थोमस सवार थिए त्यसको टक्राव एक छन्दवेशी जर्मन युद्धपोतसँग भएको थियो। भाइस एडमिरल नुनन भन्छन् कि उक्त दिन दुवै जहाजमा गम्भीर क्षति पुग्यो र जहाजहरू पानीमा डुबे र पछि फेला परेका केही अवशेषहरूमा एक अज्ञात पुरुषको शव पनि भेटियो।
In the fight that followed, both ships were mortally damaged. Sydney sank with the loss of 165 of her ship's company. When Sydney failed to return, a search found only an inflated RAN life jacket and a single empty life raft known as a Carly float.
Veteran Affairs Defence Personnel Mantri NDG Bhansan, ki ukta purushko shav samudrama kehi antaral pachi bhetieko thiyo.
Tom tragically died at sea and his body was found at Christmas Island some 3 months later. And it's testament to modern science and technology that we have been able to identify Tom after all of these decades. And I think it says a lot about our nation that even after 80 years, we are still working so hard to identify and honour our servicemen and women.
The Royal Australian Navy ka anusandhan karta Greg Swindon bhanchan ki DNA ko madhyam bata yo safalta hasil bhayeko ho.
It's been a very long journey since 2008, trying to track down relatives of the unknown sailor, and it's a fantastic feeling to finally give this man back his name. Obviously, there's been the scientists who've extracted the DNA, both at the Australian Centre for Ancient DNA and at the Australian Federal Police. That's a key activity. We've also used genealogists to build family trees. I've had interested historians who have tracked down family members.
अनुसन्धानकर्ताहरूका अनुसार थोमस विल्जबी क्लर्क ब्रिस्बेनमा सन् 1920 जन्मिएका थिए र उनले मृत्यु अगाडि एचएमएएस सिडनीका लागि 2 महिना सेवा गरेका थिए. थोमसकी आफन्त डाक्टर लहेन भन्छन् कि थोमसको मृत्युवरण जसरी भयो यसको याद मानसपटलमा सदाका लागि कोरिनेछ.
I'll never erase the memory I have of him in that lifeboat at the scene of the battle still. And then drifting for almost 3 months, exposed, the body, of course, exposed to the elements and the seabirds. So a bit distressing, really. The truth is the main thing, and I'm so grateful for the many, many people, well over 100, who helped ascertain the truth.
Thomas Wilsby Clark ko samman ka lagi Australian War Memorial ma ek sthayi sthan nirman gariyeko cha. 80 barsha pachi pahichan paeka Tom Clark itihas ko ek abhinna anga ka rupma bachi rahne chan.
आधुनिक विज्ञानले पनि कस्तो असम्भव कुराहरूलाई पनि सम्भव बनाउने है. अब यसको बारेमा तपाईँले विस्तृत रिपोर्ट हाम्रो वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ वा हामीले प्रकाशित गरिसकेका छौँ. यति भन्दै चाहिँ अब महिला हिंसा विरुद्धको अभियानबारे कुरा गरौँ.
एसपिएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
आज नोभेम्बर 25 अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस र आजदेखि 10 डिसेम्बरसम्मको 16 दिनलाई महिला हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय अभियान स्वरूप मनाउने गरिएको छ. सन् 1999 संयुक्त राष्ट्रसङ्घको महासभाले यस दिनलाई महिला हिंसा विरुद्धको दिवसको रूपमा मनाइने निर्णय गरेकोमा यस वर्षको नारा भनेको ओरेन्ज द वर्ल्ड एन्ड भायोलेन्स अगेन्स्ट वेमेन नाउ. संयुक्त राष्ट्रसङ्घको एक नयाँ रिपोर्टका अनुसार 3 जनामध्ये 2 महिला आफैले वा आफूले चिनेको कोही कुनै न कुनै किसिमको हिंसाको शिकार भएको देखाएको छ. कोभिड 19 महामारी पश्चात त 12 राष्ट्रमा गरिएको सो अध्ययनले अर्को चिन्ताजनक कुरा के पनि अगाडि ल्याएको छ भने हिंसामा परेका महिलाहरू निकै कम संख्यामा अर्थात् 10 जनामध्ये 1 जनाले मात्र प्रहरी कहाँ सहयोगका लागि जाने गरेका छन्. सुन्तला रङ हिंसा रहित सुनौलो भविष्यको प्रतीक भएकोले यस वर्ष यो सुन्तला रङको अभियानमा सहभागी हुन आग्रह गरिएको छ. र अब अस्ट्रेलियाको कुरा गर्नुपर्दा अब एभरेजमा अस्ट्रेलियामा 1 हप्तामा 1 महिलाको वर्तमान वा पूर्व पार्टनरबाट हत्या हुने गरेको एउटा डरलाग्दो तथ्याङ्क पनि रहेको छ. यसै सन्दर्भमा चाहिँ मेलबर्नमा वक अगेन्स्ट फ्यामिली भायोलेन्स भन्ने एक कार्यक्रम आयोजना हुँदैछ र सो कार्यक्रममा सहभागी हुने केही अस्ट्रेलियाका नेपालीहरूले किन यो कार्यक्रममा सहभागिता जनाउन लागेको भन्ने सम्बन्धमा बताएका छन्. उनीहरूको भनाई एकपटक सुनिहालौँ.
नमस्ते, मैले 25 नोभेम्बरमा वक अगेन्स्ट फ्यामिली भायोलेन्समा पार्टिसिपेट हुँदैछु किनकि पारिवारिक हिंसा र समाजमा यसको प्रभावबारे चेतना जगाउन चाहन्छु. हिंसा महिलामा मात्र हुन्न, पुरुषमा पनि हुन्छ. यस दिन म जागरुकता ल्याउन हिँड्छु र सपोर्ट गर्छु जो चाहिँ हिंसाको शिकार हुनुभएको छ. सँगै हामी परिवार हिंसा र महिला हिंसा रोक्न सक्छौँ। अनि एउटै मेसेज दिन चाहन्छु कि आफूलाई रेस्पेक्ट गर्नुहोस् र हिंसाको विरुद्ध उठ्नुहोस्।
म प्रत्येक वर्ष 25 नोभेम्बरमा महिलामाथि हुने हिंसा विरुद्धको अभियानमा सहभागी हुन्छु, किनभने हाम्रो समाजमा अझै पनि महिलाहरू घरेलु हिंसाबाट पीडित छन् र आफ्नो जीवन स्वतन्त्रपूर्वक बाँच्न पाएका छैनन्। म चाहन्छु हाम्रो समाज सचेत बनोस् र सबै महिलाहरूले सम्मानपूर्वक जीवन जिउन पाउन्।
म यो 25 नोभेम्बरमा हुन लागेको वर्क अगेन्स्ट फ्यामिली भोइलेन्स अभियानमा भाग लिन जाँदैछु, किनकि हाम्रो समाजमा नेपालमै होस् या बाहिर विदेशमा धेरै महिलाहरूले घरेलु हिंसाको शिकार हुनु परेको छ, आफ्नै परिवारजनबाट डराएर जीवन बिताइरहनु परेको छ। मेरो इच्छा सबैजनालाई यो बारेमा चेतना होस्, सबैजनाले यस विरुद्ध आवाज उठाउन् र हाम्रो दिदीबहिनीहरूलाई चाहिने सहयोग र माया सबैजनाले दिउन्।
र अब यसै सम्बन्धमा चाहिँ मेलबर्नबाट सहकर्मी शिखा बस्नेत खड्का हामीसँग कार्यक्रममा कुरा गर्न प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। शिखाजी, अब तपाईँ पनि यो वर्क अगेन्स्ट फ्यामिली भायोलेन्समा सहभागिता जनाउने हो, यो कार्यक्रमको बारेमा पनि अलिकति भनिदिनु न।
हजुर, धन्यवाद सुनिताजी। सर, आजको दिन 25 नोभेम्बरबाट चाहिँ तपाईँले भने जस्तै 16 days अफ एक्टिभिजम अगेन्स्ट जेन्डर बेस्ड भायोलेन्स सुरु भएको छ र भिक्टोरियामा चाहिँ यसको उपलक्ष्यमा आज सेफ स्टेप्स फ्यामिली भायोलेन्स रेस्पोन्स सेन्टरले चाहिँ वर्क फ्रम होम इभेन्ट भनेर अर्गनाइज गरेको छ। आजको यो इभेन्टमा चाहिँ हजारौँ मान्छेहरूले चाहिँ भिक्टोरियाको भिन्न भिन्न ठाउँहरूबाट चाहिँ वर्क गरेर पार्टिसिपेट हुने भन्ने अपेक्षा गरिएको हो र कोभिडले गर्दाखेरि अझै पनि रेस्ट्रिक्सन्सले गर्दा मास ग्यादरिङ हुन नपाउने कारणले चाहिँ यो इभेन्ट चाहिँ वर्क फ्रम होम भनेर गरिएको हो। हजुर,
कसरी कसरी हुन्छ त, कस्तो छ प्रक्रिया चाहिँ?
हजुर, सो आज चाहिँ फर्स्ट डे भएको हुनाले चाहिँ कसरी चाहिँ यसलाई चाहिँ स्टार्टअप गर्ने भन्दाखेरि चाहिँ यही सेफ स्टेप्स फ्यामिली भायोलेन्स रेस्पोन्स सेन्टरले चाहिँ पेन्डेमिकको कारणले मास ग्यादरिङ गर्न नपाउँदा नपाउँदै पनि इन्डिभिजुअल अथवा हुन्छ नि कसरी सपोर्ट सोलिडारिटी देखाउन सकिन्छ भन्दाखेरि चाहिँ वाइ नट घरबाट नै जहाँ छौँ हामीहरू त्यहीबाट वर्क स्टार्ट गरौँ, केही अरेन्ज लगाऊ, लुगा हुन्छ ह्याट स्काफ अथवा पेपरमै केही मेसेज लेखेर सोलिडारिटी र सपोर्ट चाहिँ फ्यामिली भायोलेन्सको अगेन्स्ट देखाऊ भनेर चाहिँ यसरी इनिसिएटिभ स्टार्ट भएको आज चाहिँ।
तपाईँले त्यसमा सहभागिता जनाउनु भयो कि?
हजुर हजुर, सो हामी चाहिँ सर यो नर्थ मेलबर्नको नर्दर्न साइड अफ उसमा बस्ने एउटा ग्रुप छौँ हामीहरू फ्यु वुमेनहरू, अनि त्यसमा चाहिँ हामीले चाहिँ के सोच्यौँ भन्दाखेरि अब आज मिड विक भयो काम गर्नेको त्यस्तै भयो, सो सबैजना काममा बिजी भएको हुनाले चाहिँ ल आफू जाँदा छौँ ब्रेकमा गएर चाहिँ केही अरेन्ज लगाएर आफै भएको ठाउँ मा चाहिँ वकमा जाउँ, अनि हाम्रो त्यो ग्रुपले चाहिँ अ ब्यान्ड अफ वुमेन इन नोर्थ भनेर वर्कमा रेजिस्टर गरेको छ र त्यसरी पार्टिसिपेट गर्छौँ हामी चाहिँ।
त्यो ग्रुपमा चाहिँ के नेपाली मात्रै हो कि अन्य समुदायको महिलाहरूको पनि उपस्थिति छ?
होइन, यसमा चाहिँ हामी 25-30 महिलाहरू सहभागी छौँ नेपाली।
ए हजुर, हुन्छ, हस्, धेरै धेरै धन्यवाद शिखाजी यो जानकारीको लागि। भन्दै अब यस यो सम्बन्धी रिपोर्ट पनि तपाईँले हाम्रो वेबसाइटमा केही समयमा प्राप्त गर्न सक्नुहुन्छ। यति भन्दै अब अहिलेको लागि चाहिँ छोटो विश्राम लिउँ र विश्रामपछि हामी फेरि पनि यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउनेछौँ, अन्य विषयवस्तुहरू अझै पनि बाँकी नै रहेका छन्। र विश्रामपछि फेरि पनि स्वागत छ। सुन्दै हुनुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम, र भर्खरै सुन्न सुरु गर्नुभएको छ भने हामीले केही विषयवस्तुहरू त प्रसारण गरिसक्यौँ, त्यसैले अब बाँकी के सुन्न सक्नुहुनेछ भनेर पनि छोटकरीमा जानकारी दिइहालौँ। गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको न्यू साउथ वेल्स इकाइले चाहिँ एक कार्यक्रमको आयोजना गर्दैछ शनिबार, आगामी शनिबार, र त्यसको बारेमा हामी सो कार्यक्रमका बारेमा गरिएको कुराकानी यहाँहरू समक्ष प्रस्तुत गरौँला। त्यस्तै अब गीत सङ्गीत छन् र अब अहिलेको लागि चाहिँ नेपालतर्फ लागौँ। नेपालमा जारी 12 जनगणना कोविड महामारीका कारण 5 महिना ढिलो भए तापनि अब समापन हुने क्रममा छ। अन्तिम दिन आज बिहिबार घरबार विहीन मानिसहरू जस्तै सन्यासी, सडक बालबालिका आदिको तथ्याङ्क सङ्कलन गरेर समापन गर्ने र 2 वर्षभित्रमा नतिजा प्रकाशन गर्ने योजना रहेको केन्द्रीय तथ्याङ्क विभागले बताएको छ। यसै सन्दर्भमा जनगणनाका विविध पक्षका बारेमा केन्द्रीय तथ्याङ्क विभागका उपनिर्देशक हेमराज रेग्मीसँग नेपाल संवाददाता सेवा भट्टराईले कुरा गर्नुभएको छ। अब सोही कुराकानी सुन्नतर्फ लागौं।
योभन्दा अगाडिका जनगणनाहरू भन्दा यसमा के के फरक छ?
संघीयता पछिको पहिलो जनगणना राज्य पुनर्संरचना पश्चात तथ्याङ्कको माग बढिराखेको सन्दर्भमा पहिलेको प्रश्नावलीले मात्रै नपुग्ने देखेर हामीले केही विषयहरू थप गरेका छौँ। जस्तो हामीले घरसँग सम्बन्धित विस्तृत विवरणहरू सङ्कलन गरेका छौँ। घरको प्रयोजनदेखि लिएर घरको जड भुइँ छानो भित्तासम्म, जसले हामीलाई यो मल्टी डाइमेन्सनल पवर्टी इन्डेक्स निकाल्नुको निमित्त महत्त्वपूर्ण सूचकहरू उपलब्ध गराउँछ। सेवा सुविधामाथिको पहुँचलाई निकै विस्तृत पारेका छौँ हामीले। पहिला हामीले टोयलेट, बिजुली, खानेपानी, इन्धनको स्रोतसम्मका मात्रै विषयहरू सोध्ने गर्छौँ भने यसपालि हामीले घरायकी सेवा सुविधाहरू, रेडियो, टेलिभिजन, टेलिफोन, मोबाइल, स्मार्ट मोबाइल, गाडी, मोटरसाइकल, साइकिल, त्यस्तै गरेर बालबालिकाहरूको निमित्त हामीले 5 वर्षभन्दा मुनिका बालबालिकाहरूको जन्म दर्ता भएको छ कि छैन, 16-18 वर्ष मुनिका बालबालिकाहरूको सामाजिक अवस्था कस्तो छ, त्योसँग बस्नुहुन्छ भन्ने विषयहरू सङ्कलन गरेका छौँ। अपाङ्गतासँग सम्बन्धित विषयहरूलाई हामीले परिमार्जन गरेर विस्तृत बनाएका छौँ। 15-49 वर्षका महिलाहरूको मृत्यु भएको अवस्थामा प्रसुतिजन्य कारणले मृत्यु भयो कि भएन भनेर जान्नको निमित्त मातृ मृत्यु दरको अध्ययन गर्नको निमित्त छुट्टै एउटा फारमको पनि व्यवस्था गरेका छौँ हामीले। छुट्टै माथिको पहुँचका कुराहरू, त्यसपछि खातामा पहुँच, खाता छ कि छैन भन्ने विषयहरू, सरकारले अनुदान दिएको छ कि छैन भन्ने विषयहरू, यी विषयहरूलाई हामीले थप गरेका छौँ भने बसाई सराईसँग सम्बन्धित विवरणहरूलाई पालिका स्तरसम्म, यसभन्दा पहिला जिल्ला स्तरको मात्रै बसाई सराई देखिन्थ्यो भने अहिले चाहिँ पालिकाभित्र बाहिरको बसाई सराई पनि हेर्न मिल्ने गरी प्रश्नावलीहरू परिमार्जन गरेका छौँ।
विदेशमा रहेका तर नेपाली नागरिकतालाई त्याग नगरिसकेका मान्छेहरूलाई चाहिँ कसरी गरिराख्नु भएको छ?
यदि परिवारमा एकजना मात्रै सदस्य पनि हुनुहुन्छ र बाँकी सदस्यहरू अस्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, बेलायत अथवा संसारका जुनसुकै देशमा बसोबास गरिराख्नु भएको छ भने त्यो नेपालभित्र बसोबास गर्ने परिवारको सदस्य मार्फत हामी उहाँहरूको विवरण सङ्कलन गर्छौँ। यदि कुनै परिवारमा हामी पुग्दा त्यो परिवारमा कोही पनि छैन, सबै सदस्यहरू विदेश नै बस्नुहुन्छ भने उहाँहरूलाई अहिलेको जनगणना चाहिँ गर्न सक्दैन।
लैङ्गिक र यौनिक अल्पसंख्यकहरूले चाहिँ केही प्रश्नहरू उठाउनु भएको छ। अब यो जनगणनामा चाहिँ अन्य मात्रै भन्यो, त्यसलाई अझ विस्तृत गर्नु पर्थ्यो भन्ने उहाँहरूले गुनासो गर्नुभएको छ, त्यसको बारेमा सर के भन्नुहुन्छ?
हामीले भन्नाले 2 वर्ष पहिलेदेखि विभिन्न सरोकारवाला निकायहरूसँग विभिन्न चरणमा छलफल गरेका छौँ। अन्य लिङ्गी साथीहरूसँग पनि हामीले विभिन्न चरणमा छलफल गर्यौँ। उहाँहरूसँग गरेको छलफलमा हामी के निष्कर्षमा पुग्यौँ भनेदेखि यो अन्य लिङ्गीका विवरणहरू नेपाल जस्तो अल्प विकसित विकासोन्मुख मुलुकमा सहजै मान्छेहरू खुलेर आउँदैनन्। विस्तृत विवरणहरू यो जनगणना जस्तो छोटो अवधिमा गरिने, 15 दिनको अवधिमा सक्नुपर्ने, एकजना गर्दाखेरि 200-250 परिवारको फारम भर्नुपर्ने, निश्चित समयावधिभित्र सक्नुपर्ने हुनाले सहजै खुल्न पनि कठिन र लुकेको विषय हो यो। यस्ता लुकेका विषयहरू सकेसम्म संसदबाट सङ्कलनै नगर भन्ने अन्तर्राष्ट्रिय सिफारिस पनि छ। यदि हुँदाहुँदै पनि हामीले यसपालिको जनगणनाको पहिलो चरणमा परिवारमा कतिजना सदस्यहरू हुनुहुन्छ भन्दा महिला, पुरुष र अन्य लिङ्गी भन्ने विवरण चाहिँ सङ्कलन गरेका छौँ। तर त्यो अन्य लिङ्गीभित्रको प्रकारको विषयको कुरा गर्नुभयो भने सेन्सस त्यति डिटेलमा हामी यसपालि जान सकेका छैनौँ। तर हाम्रो सहमति उहाँहरूसँग के भएको छ भने अहिले एउटा सङ्ख्या निकालौँ, त्यसपछि हामी एउटा सर्वेक्षण गरौँला मिलेर।
दार्चुलाको जुन विवादित भूमिहरू छन् त्यहाँ चाहिँ जनगणना गर्न गाह्रो भयो भन्ने समाचारहरू आइरहेका छन्, त्यसको बारेमा के छ सर पछिल्लो कुरा?
हाम्रो नियन्त्रणमा रहेको क्षेत्र छाङ्गु र टिम्बरमा हामीले गर्न पठाएका छौँ। कालीपारी, नादी, गुन्जी र कुचित, यी 3 गाउँहरूमा चाहिँ हामीले हाम्रा गणकहरू अहिलेको मितिसम्म पठाउन सकेका छैनौँ। तर हाम्रो प्रयास निरन्तर जारी छ। परराष्ट्र मन्त्रालयमा यसमा वार्ता हुँदैछ। हामीले प्रत्यक्ष रूपमा गणना पठाउन सकेनौँ भने पनि अन्य विधिहरूको प्रयोग गरेर त्यहाँको पनि जनगणना गर्ने भन्ने चाहिँ हाम्रो उद्देश्य भएको छ।
अन्य विधि भन्नाले कस्तो हो सर?
अहिले हामीले अङ्गीकार गरेको विधि भनेको प्रत्यक्ष व्यक्तिगत अन्तर्वार्ता हो। अर्को विधि भनेको अप्रत्यक्ष विधि, टेलिफोन लगायतका विधिहरूसँग अहिले सेटेलाइटको प्रयोग गरेर इन्टरनेट मार्फत उताका उत्तरदाताहरूसँग सम्पर्क स्थापित गर्न सकियो भने ती विधिको प्रयोग गरेर पनि विवरण सङ्कलन गर्न सकिन्छ। मतलब अहिले त हामीसँग अवलोकनका विधिहरू पनि छन्। सेटेलाइटको माध्यमबाट हामीले कम्तीमा घर परिवार घरको फोटो खिच्न सक्छौँ, सहजै हामी त्यहाँको जनसङ्ख्या अनुमान गर्न सक्छौँ।
यसरी समस्या भएको क्षेत्र यो अहिले दार्चुलाको क्षेत्र मात्रै हो कि अरू अन्त पनि कुनै
अन्तर्राष्ट्रिय स्तरमा विवादित क्षेत्र भनेको चाहिँ दार्चुलाको ब्यास गाउँपालिकाको एक नम्बर वडाको केही गाउँहरू मात्रै हुन्। अन्यत्र चाहिँ जिल्लाभित्रको समस्या छ, वडाभित्रको समस्या छ, वडाको सिमाना नमिलेको, जिल्लाको सिमाना नमिलेको, मूलत तराई र भित्री मधेसमा बागलुङमा हाम्रो कायत भन्ने एउटा जातिले झन्डै 80 परिवार हुनुहुँदो रहेछ झोरपाटन क्षेत्रमा। हाम्रो नाम नभएको हुनाले हामीले गणनामा भाग लिँदैनौँ भन्नुभएको थियो। हामीले उहाँलाई कन्भिन्स गरेर भाग लिन लगायौँ।
भर्खरै छले एउटा जनगणनामा नभएको जातिको उल्लेख गर्नुभयो, त्यस्ता अरू जाति र भाषा भेटिएका छन् कि छैनन्?
जनगणनाको मुख्य उद्देश्य नै हो, हामी तथ्याङ्क शास्त्रीहरू साह्रै अल्पज्ञानी हुन्छौँ, हामी केही पनि जान्दैनौँ, हामीले गएर उत्तरदातासँग सोध्ने हो, सोध्दै जाँदा भेटिने हो नि विषयहरू त। अब यस्ता विषयहरू त कति भेटिएका होलान्।
धार्मिक समुदायहरूले पनि पर्यवेक्षकहरू राख्नुपर्छ भन्ने जस्तो कुरा गर्नुभएको रहेछ।
अहिले त हामीले दुईवटा ठुल्ठुला टिमलाई पर्यवेक्षण, एउटा अन्तर्राष्ट्रिय स्तरमा नेपालभित्र कार्यरत अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू, विदेशी दूतावासका प्रतिनिधिहरू, विदेशबाटै त सायद मानिसले आउनु भएको छैन, उहाँहरूलाई एउटा पर्यवेक्षणको निम्ति अनुमति दिएका छौँ। अर्को एउटा नागरिक समाज पनि त पर्यवेक्षण गर्न सकिन्छ। त्यो राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिकाले पत्रकार जगतलाई, नागरिक समाजलाई, अन्य सङ्घ संस्थाहरू, गण्यमान्य व्यक्तिहरूलाई जतिखेर पनि जनगणनाको पर्यवेक्षण गर्नुको निम्ति खुल्ला राखेको छ। त्यस कारण पर्यवेक्षण उहाँहरूले गरिराख्नु भएको होला। हामीले सरकारी स्तरमा नै वडाध्यक्षज्यूको अध्यक्षतामा जनगणना अनुगमन समिति निर्माण गरेका छौँ।
अब पछिल्लो जनगणना भन्दा यसमा चाहिँ के कस्तो महत्त्वपूर्ण परिवर्तनहरू होलान् भन्ने अनुमान गर्नुभएको छ?
एकजना महिलाले पहिला कतिजनामा केटाकेटी जन्माउँछ, दुईजना, तिनजना, चारजनासम्म थियो भने अब त्यो महिलाले आफ्नो जीवनकालमा जन्माउने केटाकेटीको संख्या घट्दै गएको हामीले अन्तर्राष्ट्रिय बचाइमा नेपालबाट व्यापक रूपमा बाहिर बचाइ चराई भएको छ तपाईँ हामीले भनेकै छौँ। यी विषयहरूले गर्दा पनि समग्रमा नेपालको जनसङ्ख्याको वृद्धि दर पहिलाको भन्दा केही घट्यो कि भन्ने देखिएको छ। त्योभन्दा बाहेक हामीले कैयौँ नयाँ जातिहरू, भाषाहरू पनि अभिलेखीकरण हुन्छन् कि भन्ने अनुमान गरेका छौँ भने अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको जनगणना कोभिड पछिको, कोभिड महामारीपछि धेरै देशहरू डराएका छन् 50,000 जनशक्तिको परिचालन गर्नु, 15 दिनभित्र कार्य सम्पन्न गर्नु त्यति सामान्य विषय होइन। यस्ता काम गर्न ठुल्ठुला देशहरू पनि हत्किएका छन् तर हामीले गरेर देखायौँ भने कि यो एउटा नमुना पनि हुनसक्छ विश्व समुदायको लागि।
र नेपाल संवाददाता सेवा भट्टराई, केन्द्रीय तथ्याङ्क विभागका उपनिर्देशक हेमराज रेग्मीसँग नेपालमा जारी 12 जनगणनाका सम्बन्धमा कुराकानी गर्दै, र यो कुराकानी पनि तपाईँले हाम्रो वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। ठेगाना उयो sbs.com.au/nepali र त्यसको लिङ्क चाहिँ तपाईँले @sbs नेपालीमा फेसबुक र ट्विटरमा पनि प्राप्त गर्न सक्नुहुनेछ। र अब भने एउटा सामुदायिक कार्यक्रमबारे कुरा गर्नतर्फ लागौँ। गैरावासी नेपाली सङ्घ अस्ट्रेलियाको न्यू साउथ वेल्स समितिले COVID-19 महामारी पश्चातको पहिलो फेस टु फेस कार्यक्रम आयोजना गर्दैछ। समुदायसँग छलफलका साथै विभिन्न व्यवसायहरूले महामारीको समयमा खेलेको भूमिका र वर्तमान अवस्थामा कसरी कोभिड सेफ प्रक्रिया अपनाउने भन्ने बारेमा अन्तर्क्रिया हुनेछ। यस सम्बन्धमा आयोजक एनआरएनए न्यू साउथ वेल्सकी उपसंयोजक सुकीर्ति भट्टसँग गरिएको कुराकानी सुनौँ।
SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा एसपीएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
सुकृतिजी, एनआरएनए यो न्यू साउथ वेल्सले चाहिँ एउटा कार्यक्रमको आयोजना गर्दैछ होइन, यो महामारी पछिको पहिलो कार्यक्रम होला है?
Pretty much so, Sunita ji. So, hamro chai first face-to-face karyakram hai ho. And I think it comes at a brilliant time as well. Aba sabai jana sanga bhetghat pani huncha. Aba last 1.5 years, COVID le nai hamlai ekdamai, it was a challenge. So, definitely this program le chai sabai community members harulai eutai under the roof lera aera. Hopefully, we can think about a way forward as well.
Yo karyakram ko barema bhandinu na, ke ho, ke gardai hununcha tyo karyakram ma?
यो कार्यक्रम चाहिँ अब एनआरएनए न्यू साउथ वेल्सले इन पार्टनरसिप विथ नेप्लिज अस्ट्रेलियन एसोसिएसन एनएएसँग मिलेर गरिरहेको छ. द होल आइडिया अफ द प्रोग्राम चाहिँ अब हाम्रो कम्युनिटीमा नै यति धेरै कम्युनिटी बेस्ड अर्गनाइजेसन्सहरू हुनुहुन्छ र प्लस बिजनेस फ्रेटर्निटिज पनि अहिले ओभर द इयर्स एकदमै बढ्दै गइरहेको छ. सो यसलाई नै मध्यनजर गरेर हामीले चाहिँ लेट्स हेभ अ डायलग, एउटा डायलग कन्सल्टेसन भनौँ, टु वे डायलग. हामीले मात्र भन्ने होइन, उहाँहरूले मात्र भन्ने होइन, हामी सँगै एउटै टेबलमा बसेर चाहिँ छलफल गरेर अहिले हाम्रो कम्युनिटीमा भएको विषयवस्तु के छ, हाम्रो स्ट्रेन्थ के छ, हाम्रो च्यालेन्जेस के छ, र मेन भनेको यो प्रोग्रामको आउटकम भनेको कुनै पनि इस्युको रेजोल्युसन ल्याउने होइन. वी डोन्ट इन्टेन्ड टु से द्याट वी हेभ द आन्सर्स फर अल अफ द इस्युज, तर बसेर हामीले एकचोटि छलफल गर्यो भने चाहिँ नेपाली कम्युनिटी चाहिँ has to be the winner, has to be the core of what we do भन्ने नै इन्टेन्टले गरेको हो. तर त्यो भन्दै गर्दाखेरि अब हाम्रो पार्टनरसिप चाहिँ नेप्लिज अस्ट्रेलियन एसोसिएसनसँग भइरहेको छ एनएए. उहाँहरूले चाहिँ फर्स्ट सेगमेन्टमा चाहिँ अब COVID-19 हामीलाई यस्तरी असर गरेको छ, नाउ न्यू साउथ वेल्समा रिस्ट्रिक्सन्स पनि अपलिफ्ट भइसकेको छ, त्यो विचार गर्दै अब हाउ डु वी डिक्रिज द ट्रान्समिसन अफ कोभिड बिट्विन वर्क एन्ड होम सेटिङ्स एज वेल एज लाइक आई सेड वर्क र होम सेटिङ्समा त्यो ट्रान्समिसन कसरी हामीले डिक्रिज गर्न सक्छौँ, एक्ज्याक्टली त्यसलाई नै फोकस गर्छौँ. एन्ड देन अफकोर्स विल हेभ अ कन्सल्टेसन र फाइनली वी रियली एज एनआरएनए हामीले आफ्नो पार्टनर्सहरूलाई कहिले पनि बिर्सिन मिल्दैन. पार्टनर्स भन्दै गर्दाखेरि बिजनेसेसहरू पनि हुनुहुन्छ र हाम्रो कम्युनिटी बेस्ड अर्गनाइजेसनहरू पनि हुनुहुन्छ. COVID-19 रिलिफ सपोर्टमा हामीलाई जसले एकदमै सहयोग गर्नुभयो उहाँहरूलाई धन्यवाद र अप्रिसिएसन गर्नको लागि चाहिँ आफ्टरनुनमा एउटा सेगमेन्ट राखेको छौँ. द्याट इज वाट इट इज.
हजुर, अनि कहिले हुँदैछ, कहाँ हुँदैछ, समुदायबाट मानिसहरूले अब त्यहाँ सहभागिता जनाउन सक्ने के छ त्यसको बारेमा?
सुनिताजी, यसमा चाहिँ कस्तो छ भने हाम्रो यो पुरा कन्सल्टेसन चाहिँ वी आर फोकसिङ अन कम्युनिटी बेस्ड अर्गनाइजेसनहरूलाई नै हो. सो उहाँहरूलाई हामीले इन्भाइट पठाएको छौँ र इट्स इन्भाइटिज ओन्ली. अलिकति हाम्रो नम्बर्सको पनि माइन्डफुल हुनुपर्नेछ र बिजनेस फ्रेटर्निटीमा बिजनेस अन्टरप्रेनर्सहरूलाई हाम्रो इन्भिटेसन गएको छ. सो मेनली हामीले यो इन्भाइट इज ओन्ली भनेर पठाएको छौँ. तर हामीले चाहिँ अलिकति के माइन्डफुल पनि हुनुपर्नेछ भने त्यहाँ मेनी पिपल एज एन इन्डिभिजुअल इफ यु रिप्रेजेन्ट एन अर्गनाइजेसन र अनफोर्चुनेटली हामीले तपाईँको अर्गनाइजेसनमा रिच आउट गर्न सकेको छैनौँ भने दे इज नथिङ फ्रम स्टपिङ यु टु अटेन्डिङ द प्रोग्राम. प्रोग्राम चाहिँ आउने गरिकन स्याटरडे 27th अफ नोभेम्बर रकडेलमा एभरेस्ट तन्दुरी हाउसमा भइरहेको छ. हामीले 9 o'clock स्टार्ट गर्ने भनेको छौँ. इफ यु अल क्यान प्लिज काइन्डली make away at 9. Estimated time to completion is 3 o'clock bhaneko cha. Again, ma ke bhanna chahanchu bhane while hamle invite definitely sabai CBOs ra business fraternity lai pathaeke cha. Unfortunately, hamro restriction alikati रिस्ट्रिक्सन नभनौँ अब च्यालेन्ज भनेको सबैका हामीले पुग्न सक्दैनौँ. तर यो कुरा चाहिँ हामीले सोसियल मिडियाबाट पनि अलिकति एडभर्टाइज गरेका छौँ. इफ यु फिल द्याट यु रिप्रेजेन्ट अर्गनाइजेसन अर यु रिप्रेजेन्ट युर वन बिजनेस एन्ड वी हेभन बिन एबल टु रिच आउट टु यु, प्लिज काइन्डली मेक यु वे टु रकडेल अन स्याटरडे.
र गैरावासी नेपाली सङ्घ अस्ट्रेलियाको न्यू साउथ वेल्स समितिले आयोजना गरिरहेको कार्यक्रमको बारेमा जानकारी दिँदै न्यू साउथ वेल्सकी उपसंयोजक सुकीर्ति भट्टसँग गरिएको कुराकानी सुनिहाल्नुभयो. र अब चाहिँ विश्राम लिउँ र विश्रामपछि अझै पनि कार्यस्थलमा हुने विभेद भनेको के हो भन्ने बारेमा एउटा रिपोर्ट सुनाउँदा. यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ. कार्यक्रम सुरु मात्रै गर्नुपर्छ, अन्त्य त भइहाल्छ यत्तिकै होइन. र अब अन्तिम प्रस्तुति स्वरूप चाहिँ अब अस्ट्रेलियामा कार्यस्थलमा हुने विविधताका सम्बन्धमा कुराकानी गरौँ. र अस्ट्रेलियाको विविधता सम्बन्धी संस्था डाइभर्सिटी काउन्सिल अफ अस्ट्रेलियाले प्रत्येक 2 वर्षमा इन्क्लुजन एट वर्क इन्डेक्स प्रकाशन गर्ने गरेको छ. यस तथ्याङ्कले अस्ट्रेलियाली कार्यस्थलहरूमा समावेशीकरण तथा दुर्व्यवहार र भेदभावको अवस्था कस्तो छ भनी देखाउँछ. नयाँ तथ्याङ्क आउँदो डिसेम्बर महिनामा प्रकाशित हुँदैछ. तर कार्यस्थलीय भेदभाव भनेको खासमा के हो, यसको बारेमा सहकर्मी दिनिता रिसालद्वारा तयार पारिएको यो रिपोर्ट.
कार्यस्थलीय भेदभाव भनेको के हो? जब कुनै रोजगारदाताले कुनै कर्मचारीको व्यक्तिगत अवस्था या विशेषता जस्तै जात उमेर लैङ्गिकता धर्म या गर्भावस्थाको आधारमा भेदभाव गर्छन् या त्यसको प्रयोग गरी नकारात्मक किसिमको व्यवहार गर्छन् भने त्यसलाई गैर कानूनी कार्यस्थल भेदभाव भन्न सकिन्छ। यसमा सबै किसिमका कर्मचारी जस्तै फुल टाइम पार्ट टाइम या क्याजुअल कर्मचारीहरू प्रशिक्षण गरिरहेका कर्मचारीहरू या केही निश्चित समयको लागि काम गर्न आएका कर्मचारीहरू पर्न सक्छन्। प्याट्रिक टर्नर ब्रिस्बेन स्थित कानुनी संस्था मॉरिस ब्ल्याकबर्न लॉयर्समा वरिष्ठ एसोसिएटको रूपमा कार्यरत छन्। उनी रोजगार तथा औद्योगिक कानूनका विशेषज्ञ हुन्। रोजगारदाताहरूले भेदभाव गरी कुनै किसिमको नकारात्मक कदम चालेमा त्यसलाई कानुनी भाषामा एडवर्स एक्सन भनिने टर्नरले बताए। जस्तै कसैलाई कामबाट निकाल्ने, काम गरिरहेको समयमा घाइते बनाउने या कामको स्थान परिवर्तन गरिदिने आदि। यी सबै कुराहरू गैर कानुनी रहेको उनले बताए।
For example, reducing someone's pay, demoting someone, issuing them with a warning, all those sorts of things might be injuring someone in their employment or altering their position to their prejudice. It also includes discriminating between employees. Adverse action can also include threatening to take adverse action.
मेगन पापा सिडनीको एन्डरसन ग्रे लॉयर्समा वरिष्ठ वकिल हुन्। उनी भन्छन् कि कर्मचारीहरूलाई कार्यस्थलीय भेदभावबाट सुरक्षित राख्नको लागि अस्ट्रेलियामा संघीय तथा राज्य र प्रदेशका कानूनहरू छन्।
Unlawful discrimination in the workplace is when a person treats an employee less favorably than other employees because they have a particular characteristic such as sex, race, disability or age.
भेदभाव कानुनी या गैर कानुनी हो भनी थाहा पाउन हरेक मामिलालाई छुट्टा छुट्टै हेर्नुपर्ने पापाले बताइन्।
An example of a discrimination where a person requires an employee to comply with a requirement or condition that they're unable to comply with because of their race, age, sex or disability, and that requirement or condition has or is likely to have an effect of disadvantaging that employee would be somebody who has dependent children, so they may need to pick their children up from school or from daycare. And so what they need to do is they need to have some reasonable adjustments that are made in order to allow that person to be able to go and pick their children up from daycare or from school.
उनले भेदभावको एउटा उदाहरण पनि दिएकी छिन्।
A condition or a requirement that an employer could impose upon an employee is that they may require that employee to work all of their hours. So rather than finishing at 2:30 so they can pick their children up at 3 o'clock, they may require them to work until 5. Or they may require them to work overtime hours.
काममा कुनै सहयोग या परिवर्तनको आवश्यकता आएमा कर्मचारीहरूले पनि आफ्नो रोजगारदाताहरूलाई आफ्नो परिस्थितिको बारेमा थाहा दिन आवश्यक हुन्छ। डाइभर्सिटी काउन्सिलले सन् 2019 प्रकाशन गरेको रिपोर्ट अनुसार सबैभन्दा धेरै कार्यस्थलीय भेदभाव भोगेका मानिसहरू आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायबाट थिए। त्यस्तै विभिन्न उद्योगमा कार्यरत मानिसहरूका फरक फरक अनुभव रहेका छन्। वित्तीय तथा सेवा प्रदायक उद्योगमा धेरै विविधता र समावेशीकरण रहेको देखियो भने निर्माण उद्योगका कर्मचारीहरूले सबैभन्दा कम सहयोग पाएको देखिएको छ। यदि कुनै रोजगारदाताले कर्मचारीको अवस्था या विशेषताका कारण कुनै भेदभाव रहित कदम चालेमा भने त्यसलाई एडवर्स एक्सन भन्न नमिल्ने अस्ट्रेलियाको रोजगार सम्बन्धी कानून फेयर वर्क एक्टमा उल्लेख गरिएको छ। रोजगारदाताले कामको व्यवस्थापनका लागि अर्थात् पर्फर्मेन्स म्यानेजमेन्टका लागि कदम चालेमा त्यो छुट्टै विषय बन्न पुग्ने डाइभर्सिटी काउन्सिल अफ अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत लिजा एनेस भन्छिन्।
It is not discrimination to performance manage an individual with unsatisfactory performance. There should be no concerns for an employer, providing they're not performance managing someone simply because they are diverse and their inability to do their job effectively because of their diversity.
र कार्यस्थलमा हुने भेदभावका सम्बन्धमा प्रस्तुत यो पूर्ण रिपोर्ट चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sbs.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ र लिङ्क फेसबुक र ट्विटरमा @sbsnepalima र बी वाट यु वान बी भन्ने यो गीत सँगसँगै एकदमै पावरफुल गीत सँगसँगै चाहिँ अब मैले कार्यक्रमबाट बिदा लिनुपर्ने समय भएको छ। जाँदा जाँदै आजका प्रमुख समाचारहरू एकपटक फेरि। अस्ट्रेलियाली रक्षा बलले आदिवासी समुदायलाई जबरजस्ती खोप लगाएको भन्ने आरोपको नर्दर्न टेरिटोरी सरकारद्वारा खण्डन। अस्ट्रेलियाको अस्थायी भिसामा रहेका आप्रवासीहरूलाई राहत दिने मनसायले भिसा व्यवस्थामा बदलाव र नेपालमा COVID-19 खोप पर्याप्त रहेकाले यसको वितरणमा तीव्रता दिइने भनाई। यसका साथ अब यो गीत सुन्दै कार्यक्रमबाट बिदा लिन्छु। आगामी आइतबार फेरि भेटौँला। हस्त नमस्ते।
I don't mind. You should be what you want, you could be what you can. No, I don't mind. Be what you wanna be, the way you wanna be.
लाइक शेयर र कमेन्ट गर्नुहोस् एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।